यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। स्थानीय तहको निर्वाचनका उम्मेद्वारहरूलाई निर्वाचन आयोगद्वारा निर्वाचन चिन्ह प्रदान। देशभर गठबन्धनका आधिकारिक उम्मेद्वारलाई मात्र मतदान गर्न आह्वान गर्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा छलफल। प्रमुख सत्तारूढ़ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सातै प्रदेशमा आमसभा गर्ने। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। श्रमिकहरूको अधिकार को सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कोरोना संक्रमणबाट प्रभावित पर्यटन क्षेत्रको पुनर्जागृतिका लागि सरकारलाई विशेष समितिद्वारा विभिन्न 18 मुद्दे सुझाव। र युक्रेन युद्धमा रूसले क्रूरता प्रदर्शन गरेको अमेरिकी विदेश मन्त्रालयको टिप्पणी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन। अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सत्ता गठबन्धनका शीर्ष नेताहरूको हिजो बसेको बैठकमा गठबन्धनमा रहेका दलबीच तालमेल गरी उम्मेद्वारी दिने सहमति विपरीत स्थानीय तहमा केही नेताहरूले स्वतन्त्र उम्मेद्वारी दिएको विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनको सहमति विपरीत केही नेताहरूले स्वतन्त्र उम्मेद्वारी दिएपछि गठबन्धनको आधिकारिक उम्मेद्वारलाई मात्र मतदान गर्न कार्यकर्ता र आम मतदातालाई आह्वान गर्नेबारे छलफल भएको नेताहरूले जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, सत्ता गठबन्धन संयन्त्रका संयोजक एवं वरिष्ठ कांग्रेस नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो। सत्तारूढ़ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा आमसभा गर्ने भएको छ। कांग्रेसले आगामी वैशाख 30 गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर सातै प्रदेशमा खुला सभा गर्ने भएको हो। कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार सातै प्रदेशमा सभा गर्न लागि कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेसले यही वैशाख 21 गते प्रदेश नम्बर 1 को मोरङ, वैशाख 22 गते मध्य प्रदेशको धनुषा, वैशाख 23 गते बागमती प्रदेशको काठमाडौँ, वैशाख 24 गते गण्डकी प्रदेशको कास्की, वैशाख 25 गते लुम्बिनी प्रदेशको रूपन्देही, वैशाख 26 गते कर्णाली प्रदेशको सुर्खेत र वैशाख 27 गते सुदूरपश्चिम प्रदेशको कैलालीमा खुला सभा गर्न लागेको हो। सबै सभाको संयोजन पार्टीका सम्बन्धित जिल्ला कार्य समितिले गर्ने मुख्य सचिव पौडेलले बताउनुभयो। निर्वाचन आयोगले वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनका उम्मेद्वारहरूलाई हिजो निर्वाचन चिन्ह प्रदान गरेको छ। निर्वाचनमा भाग लिन मनोनयन दर्ता गराएका 1,53,220 जना उम्मेद्वार मध्ये करिब 8,000 जनाले उम्मेद्वारी फिर्ता लिएको र बाँकी रहेका उम्मेद्वारलाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। आयोगको पूर्व निर्धारित कार्यतालिका अनुसार स्थानीय तह निर्वाचनका लागि वैशाख 11 र 12 गते उम्मेद्वारी दर्ता भएको थियो भने शुक्रबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएको थियो। उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, निर्वाचन चिन्ह वितरण गर्ने लगायतको काम स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयले गर्ने भएकाले कति प्रकारका निर्वाचन चिन्हहरू वितरण भयो भन्ने अन्तिम विवरण आउन बाँकी रहेको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो। यसैबीच निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि विभिन्न 64 जिल्लामा मतपत्र पठाइएको जनाएको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, प्रदेश 1 तथा बागमती प्रदेशका हिमाली जिल्लाहरू गरी 64 जिल्लाका लागि मतपत्र पठाइसकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। करिब 94% मतपत्रको छपाई सम्पन्न भएको र मतपत्र छाप्न बाँकी रहेका काठमाडौँ महानगरपालिका लगायतका स्थानीय पालिकाको मतपत्र छाप्ने काम सोमबारदेखि शुरू हुने निर्वाचन आयोगले जनाएको छ। स्थानीय तह निर्वाचनका सम्बन्धमा आइपर्ने सुरक्षा चुनौतीका विषयमा हिजो गृह मन्त्रालयमा छलफल भएको छ। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा भएको निर्वाचन सुरक्षा गोष्ठीमा आइपर्ने चुनौती र त्यसको समाधान गर्दै कसरी निर्वाचनलाई स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्ने भन्ने विषयमा छलफल भएको थियो। बैठकमा गृहमन्त्री खाँडले उपलब्ध प्राप्त स्रोत साधनको उपयोग गरी निर्वाचन स्वच्छ निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न निर्देशन दिनुभयो। बैठकमा भर्चुअल माध्यमबाट सबै जिल्ला सुरक्षा समितिका पदाधिकारी तथा प्रदेशका सुरक्षा निकायका प्रमुखको सहभागिता थियो। नेपाली कांग्रेसले निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा 24 सदस्य थप गरेको छ। कांग्रेसले वैशाख 30 गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीका केन्द्रीय सदस्य रामहरि खतिवड़ाको संयोजकत्वमा रहेको निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिमा 24 जनालाई थप गरेको हो। समितिमा रविन्द्रलाल श्रेष्ठ काठमाडौं, वामन प्रसाद नेउपाने भक्तपुर, मोदराज डोटेल मोरङ, हेम गुरूङ कास्की, गणेश केसी ललितपुर, टेकराज पौडेल बागलुङ, दिनेश अमात्य धनकुटा, रमेश भुजेल झापा, विक्रम सिंह थापा कपिलवस्तु, फरिदा खातुन सुनसरी, खिमाल सिंह रायमाझी प्युठान, प्रकाश महर्जन काठमाडौं, सन्तोष पाण्डे दोलखा र रामराजा पुडासेनी काठमाडौं रहनु भएको छ। यसैगरी भोला नेपाल, काभ्रे पलाञ्चोक, उद्धव खड्गा भक्तपुर, शालिग्राम खनाल नुवाकोट, शिव सुनार सिन्धुपाल्चोक, लेखनाथ पोखरेल अर्घाखाँची, सागर परियार बागलुङ, प्रदीप सत्याल काभ्रे पलाञ्चोक, नजबुल खान उदयपुर, विजय डालमिया झापा र सुरेश थापा मगर स्याङ्जालाई सदस्य थप गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले लोकतन्त्र र संविधानको कार्यान्वयनका लागि पाँच दलीय गठबन्धनको विकल्प नरहेको बताउनु भएको छ। गठबन्धनका तर्फबाट दाङमा आयोजित कार्यक्रममा हिजो प्रवक्ता महराले अधिनायकवाद विरूद्ध लामो संघर्ष गरेका नेपाली जनताले फेरि अर्को अधिनायक वाद झेल्न नसक्ने बताउनुभयो। प्रवक्ता महराले पाँच दलीय गठबन्धनले मुलुकलाई विकास र समुन्नतिको मार्गमा अघि बढ़ाउने पनि उल्लेख गर्नुभयो। यही वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारहरूको मनोनयन दर्ता भएसँगै इलाममा निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ। सविता पाण्डेको रिपोर्ट।
स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै मतदातालाई आफ्नो पक्षमा पार्न उम्मेद्वारहरूलाई भ्याइ नभ्याइ छ। इलाम स्थित राजनैतिक दलहरू उम्मेद्वार सहित विभिन्न चुनावी कार्यक्रम लिएर भोट माग्न यति बेला मतदाताको घर दैलोमा पुगिरहेका छन्। स्थानीय जनताहरू पनि अबको निर्वाचनबाट आफ्नो स्थानीय तहमा विकास गर्न सक्ने जनप्रतिनिधि आउनुपर्ने बताइरहेका छन्।
जुन अपेक्षा जनताले जनप्रतिनिधि प्रति राखेका छन् ती अपेक्षाहरू आउने प्रतिनिधिहरूले पूरा गर्नुपर्छ भन्ने मेरो अभिमत रहेको छ।
विशेष शिक्षा, स्वास्थ्य, पूर्वाधारको पनि विकास, प्राविधिक शिक्षा, पार्टीलाई भन्दा पनि राम्रो व्यक्ति आयो भने चाहिँ राम्रो हुन्छ जस्तो लाग्छ।
आगामी वैशाख 30 गते हुन लागेको स्थानीय तह निर्वाचनको लागि इलामको 10 स्थानीय तहमा 1465 जनाले मनोनयन दर्ता गरेका छन्। मनोनयन पछिका प्रक्रिया र निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत हरिश चन्द्र इङनामले बताउनुभयो।
निर्वाचन प्रयोजनको लागि मतदान केन्द्रहरू कस्तो अवस्थामा रहेको छ, बत्तीहरू छ कि छैन, त्यहाँ फर्निचरहरू छन् कि छैन भन्ने कुरा मात्रै हामी अहिले हेरिरहेछ। भौतिक तयारीको कुरा आइरहेछ। अब निर्वाचन सामग्रीहरू केही सामान आइसकेको जानकारी पाएको छ र मतपत्रहरू लगायतका सामानहरू आउने नै बाँकी छ।
जिल्लामा 151 मतदान स्थल र 285 मतदान केन्द्र निर्धारण गरिएको छ। निर्वाचन केन्द्रित सुरक्षाको लागि स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना 2078 तयार भएको छ। मतदान स्थलको सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गाना बताउनुहुन्छ।
सुरक्षाको हिसाबले हामीसँग समस्या छैन, हामीसँग जनशक्ति पनि छ, पावर पनि छ, त्यहाँ मान्छे एलोकेसन पनि भइसकेको छ, त्यो हिसाबले हामी तयारी छौं।
इलाममा कुल 2,24,748 जना मतदाता रहेका छन्। 10 पालिका सहित 81 वडामा चुनावी प्रतिस्पर्धा हुनेछ। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। 133 अन्तर्राष्ट्रिय श्रमिक दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। आजको दिनलाई अन्याय, अत्याचार र शोषण विरूद्ध विश्वका श्रमिक जनताहरू मुक्ति दिवसका रूपमा लिन्छन्। सन् 1886 मे 1 का दिन अमेरिकी शहर सिकागोमा 8 घण्टा काम र 8 घण्टा आरामको माग गर्दै निस्केको श्रमिकहरूको जुलुसमा सेनाले गोली चलाउँदा मारिएका आन्दोलनकारीको सम्झनामा संसारभर यो दिवस मनाउने गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक विकास प्रक्रियामा श्रम र शिवको महत्वलाई उजागर गर्दै श्रमलाई सम्मान गर्ने संस्कृतिको निर्माणमा थप योगदान गर्नुपर्ने अपेक्षा गर्नुभएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवस 2022 अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदी बहिनीहरूमा सुख शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले दिवसका अवसरमा मर्यादित श्रम, उच्च पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायत श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले श्रमिकहरूको एकता र संघर्षबाट नै परिवर्तन र उपलब्धि हासिल गर्न सम्भव भएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा बस्नुहुने सम्पूर्ण श्रमिकमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री देउवाले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था ल्याउन र हरेक लोकतन्त्र प्राप्तिको आन्दोलनमा श्रमिक वर्गको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुभएको छ। मुलुकको आर्थिक सामाजिक क्षेत्रको महत्वपूर्ण चालक शक्तिका रूपमा रहेको श्रमिक वर्गको काम र जीवनलाई मर्यादित बनाएर मात्रै उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न सकिने प्रधानमन्त्रीको धारणा छ। यस वर्ष सरकारले मर्यादित श्रम, सुरक्षित रोजगार, विकास र समृद्धिको आधार भन्ने मूल नाराका साथ राष्ट्रिय श्रमिक दिवस मनाउँदैछ। प्रधानमन्त्री देउवाले सरकार श्रमिकको श्रमको उच्च सम्मान गर्दै उनीहरूको संविधान प्रदत्त अधिकारको सुनिश्चितता गर्न सधैँ प्रतिबद्ध रहेको पनि उल्लेख गर्नुभएको छ। नेपालले मलेसियामा कार्यरत नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न प्रस्ताव गरेको छ। मलेसिया भ्रमणमा रहनुभएका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले त्यहाँका गृहमन्त्री हमजाह बिन जैनुद्दीनसँगको भेटका क्रममा मलेसियामा कार्यरत नेपाली सुरक्षा गार्ड सहित अन्य श्रमिकको पारिश्रमिक सेवा तथा सुविधा वृद्धि गर्न प्रस्ताव गर्नुभएको हो। उहाँहरूबीच नेपालमा सुरक्षा गार्ड सम्बन्धी तालिमको व्यवस्था गरी नेपाली युवालाई सिपयुक्त बनाई थप रोजगारीका अवसर प्रदान गर्ने, शून्य लागतको सिद्धान्तलाई प्रभावकारी बनाउने, स्वास्थ्य, सामाजिक सुरक्षा, 24 घण्टे बीमा सुविधाको व्यवस्थाबारे छलफल भएको श्रम मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिनुभयो। कोरोना संक्रमणका कारण प्रभावित पर्यटन क्षेत्रलाई पुनर्जागृत गराउने सम्बन्धमा सरकारले गठन गरेको विशेष समितिले केही नीतिगत, प्रक्रियागत र संरचनागत विषयमा 18 बुँदे सुझाव दिएको छ। सुझावमा पर्यटन क्षेत्रलाई विद्युत, पानी, सड़क सञ्जाल, सरसफाई र करमा सहुलियत दिए राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका रूपमा सम्बोधन गर्नुपर्ने रहेको छ। त्यसैगरी पर्यटन नेपालको समृद्धिको प्रमुख आधारका रूपमा रहेको र कुल गार्हस्थ्य उत्पादनमा विशेष भूमिका प्रदान गर्ने क्षेत्र भएकाले पनि तत्काल का प्रक्रिया शुरू गर्नुपर्ने समितिले सुझाएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई बुझाइएको अध्ययन प्रतिवेदनमा विदेशी मुद्राको चाप समेत परेका सन्दर्भमा विशेष प्राथमिकता दिएर त्यस क्षेत्रलाई अगाडि बढ़ाइए 1-8 वर्षमा नै उल्लेख्य प्रगति हासिल गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। नेपालको कुल जनसंख्याको 70% भन्दा बढ़ीले कोरोना विरूद्धको खोपलाई लगाइसकेकाले विश्व स्वास्थ्य संगठनको रेड जोनबाट शीघ्र हटाउन पहल जरूरी रहेको समितिको सुझाव छ। देशभर हिजो 5 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 2214 नमूनाको परीक्षण गर्दा 5 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो 17 संक्रमित संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। असममा चट्याङ लागेर 1 बालकको मृत्यु भएको छ। चट्याङ लाग्दा 4 जना घाइते भएका छन्। असम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 7 पुल्लेतोलाका कमाने कामीका 12 वर्षीय छोरा सुरत कामीको मृत्यु भएको जनाइएको छ। स्याङ्जाका स्थानीय महिलाहरू व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका छन्। स्थानीय तहमा संचालित लघुवित्तहरूले व्यवसाय गर्न इच्छुक नागरिकलाई बिना धितो कर्जा दिन थालेपछि महिलाहरू व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित भएका हुन्। कल्पना दाहालको रिपोर्ट।
ग्वालिङ नगरपालिका दुई स्यालेकी 32 वर्षीय जानुका नेपालीले 650 बोट सुन्तलाबाट राम्रो आमदानी गर्दै आउनु भएको छ। सुन्तलाले राम्रो भाव पाउँदा उहाँको वार्षिक आमदानी 3.5 लाखसम्म हुन्छ। सुन्तलाको बिक्रीबाट हुने आमदानीले दुईजना छोराछोरीलाई पढाउने र घर व्यवहार चलाउन सजिलो भएको जानुकाले बताउनुभयो।
पहिला बुवाले 600 लगाउनु भएको, अहिले हामीले पोहोर 50 वटा लगाएको, परार 3.5 लाख, पोहोर 2.5 लाख, अहिले 1.5 लाख। पोहोर जुन फुल खेल्ने गर्ने बेलामा खडेरी लायो, बोटै मोरै भ्या थियो, धन्दा पछि पानी आएर बोट्छन् रह्यो।
15 वर्षदेखि सुन्तला खेती गर्दै आउनु भएकी जानुकाले स्थानीय मेरो माइक्रो फाइनेन्स लघुवित्त बैरघारीबाट कर्जा लिएर सुन्तला खेतीका अतिरिक्त भैंसी र बाख्रा पालन समेत गर्दै आउनु भएको छ। जानुका मात्र होइन, 38 वर्षीय मीरा सार्कीले पनि आफ्नै बारीमा अन्य खेती लगाउन छाडेर 120 बोट सुन्तला रोप्नु भएको छ। 22 वर्षदेखि गर्दै आएको सुन्तला खेतीबाट वार्षिक 2 लाखसम्म आमदानी हुने गरेको मीराले बताउनुभयो।
सबैले रोपेको देख्दाखेरि खानालाई मात्र गरेर भएन, अलिअलि बढी गर्दै जाने, अब एकैचोटि सबै गरेर सकिन्न, थोर थोरै गर्दै जाने, अनि त्यसपछि व्यवसाय पनि अनि पनि छोराछोरी पढाउन नै सकेला भन्नेतिर लाग्यो।
लघुवित्तको कर्जाको सहायताले मीरा र जानुकाले सुन्तला खेती मार्फत राम्रो आमदानी गर्न र आफ्नो आर्थिक अवस्थामा सुधार गरेको देखेपछि स्थानीय अन्य महिलाहरू पनि लघुवित्तबाट कर्जा लिएर सुन्तला खेती गर्न थाल्नु भएको छ। मेरो माइक्रो फाइनेन्स लघुवित्त बैरघारी शाखा कार्यालयले महिलाहरूलाई व्यवसाय गर्न इच्छा शक्ति भएको तर आर्थिक अभाव भएका महिलालाई समूहमा आबद्ध गराएर कर्जा प्रदान गर्दै आइरहेको शाखा प्रबन्धक प्रकाश पंगेनीले बताउनुभयो।
व्यवसाय गर्न इच्छा छ तर उचिम चाहिँ आर्थिक एकदमै अभाव छ भने मेहनती छ, इमान्दारी छ, त्यो व्यक्तिलाई समूहमा आबद्ध गराएर धितोहरू राखेर इन्डिभिजुअल लगानी पनि हुन्छ, समूहबाट पनि हुन्छ।
ग्रामीण क्षेत्रमा वाणिज्य बैंकहरूको पहुँच नपुगेको र पुगे पनि धितो लगायतका प्रक्रियागत झमेलाले गर्दा अन्यलमा परेका महिलाहरूलाई बिना धितो कर्जा दिने गरेकाले स्थानीयहरू आकर्षित भएका छन्। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी विदेश मन्त्रालयले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा क्रूरता प्रदर्शन गरेको टिप्पणी गरेको छ। मन्त्रालयका प्रवक्ता जोन किर्बीले युक्रेनमा रूसले गरेको ज्यादतीको कसैले पनि औचित्य पुष्टि गर्न नसक्ने बताउनुभयो। अमेरिका आरोपलाई अपमानजनक प्रतिक्रिया भन्दै रूसले आपत्ति प्रकट गरेको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू अझै पनि शान्तिवार्ताका लागि तयार रहेको बताउनु भएको छ। चीनमा ठूलो व्यावसायिक भवन भत्किँदा दर्जनौ मानिस भवनभित्रै च्यापिएका छन्। देशको हुनान प्रान्तमा पर्ने चाङसा शहरमा रहेको भवन भत्किएको र कम्तीमा 23 जना च्यापिएको अधिकारीहरूले बताएका छन्। भत्किएको 8 तले भवनमा होटल, अपार्टमेन्ट, सिनेमा हल लगायत रहेका थिए। च्यापिएको ठाउँबाट मानिसहरूलाई निकाल्ने प्रयास भइरहेको जनाइएको छ। अब आर्थिक समाचार।
नेपाल टेलिकमले 4 राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवसको अवसरमा भोइस र डाटा प्याकमा अफर उपलब्ध गराउने भएको छ। यही वैशाख 19 गते मनाइने दिवसको सन्दर्भमा कम्पनीका ग्राहकहरूका लागि नेपाल टेलिकमले अनलिमिटेड डाटा र भोइस सहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने घोषणा गरेको हो। सो अफर वैशाख 18 गतेदेखि वैशाख 24 गतेसम्म उपलब्ध हुने नेपाल टेलिकमले जनाएको छ। अफर अन्तर्गत 3 दिनसम्म प्रयोग गर्न सकिने 6 GB डाटा प्याक जम्मा 98 रूपियाँमा किन्न सकिनेछ। त्यसै गरी 24 घण्टासम्म प्रयोग गर्न सकिने 1 MBPS अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक जम्मा 900 रूपियाँमा उपलब्ध हुँदै आएकोमा 50% छुट सहित 49 रूपियाँमा उपलब्ध हुनेछ। पछिल्लो केही सातादेखि घट्दो क्रममा रहेको नेपाली शेयर बजारको परिसूचक नेप्से गत साता 1.32% अर्थात 30.72 अङ्कले बढेर 2356.17 बिन्दुमा पुगेको छ। गत साताका 5 कारोबार दिन मध्ये 2 कारोबार दिन परिसूचकमा सुधार हुँदा नेप्से बढेको हो। नेप्से परिसूचक बढे पनि गत साता बजारको कारोबार रकम भने घटेको छ। अघिल्लो साता दैनिक औसत 1.48 अर्ब रूपियाँ बराबरको शेयर किनबेच भएको बजारमा गत साता दैनिक औसत 1.14 अर्ब रूपियाँको मात्र शेयरको कारोबार भएको छ। अघिल्लो साताको तुलनामा गत साताको दैनिक औसत कारोबार रकम 23.14% घटेको छ। गत साता कुल बजार पूँजीकरण अघिल्लो साताको भन्दा 43 अर्ब रूपियाँले बढेर 33.51 अर्ब रूपियाँ बराबर भएको छ। कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैंचा यति बेला स्याउका फूल फुलेर सेताम्य भएका छन्। जिल्लाभरि रहेका स्याउका बगैंचामा फूल फुलेर सेताम्य भएपछि त्यहाँको वातावरण रमाइलो देखिएको भन्दै स्थानीय शिव कार्कीले खुशी व्यक्त गर्नुभयो। इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउ खेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउको विस्तार भएको छ। त्यहाँका 8 स्थानीय तहमा स्याउ खेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपर जोन कार्यालय जुम्लाका प्रमुख गंगा पोखरेलले जानकारी दिनुभयो। जुम्लाको 3,700 हेक्टर जमिनमा स्याउ खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले उल्लेख गरेको छ। नेपाल डेरी एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले नेपालमा अरबौं रूपियाँको दुग्धजन्य पदार्थ विदेशबाट आयात हुने गरेको भन्दै त्यस्तो आयात प्रतिस्थापन गर्न स्वदेशमा डेरी उद्योगलाई प्रवर्धन गर्नु आवश्यक भएको बताउनु भएको छ। महाबलेश्वर डेरी एण्ड बेभरेज इण्डस्ट्रीज प्रारीले काठमाडौँमा आयोजना गरेको डिलर भेटघाट तथा प्रडक्ट लन्च कार्यक्रममा अध्यक्ष सापकोटाले नेपालमा डेरी उद्योगको विकास मार्फत पर्याप्त रोजगारी समेत सिर्जना गर्न सकिने उल्लेख गर्नुभयो। कार्यक्रममा उद्योगका प्रबन्ध निर्देशक मेघराज भण्डारीले 80% स्वदेशी स्रोत साधनको उपयोग गरेर उद्योगले उत्पादन गरिरहेको बताउनुभयो।
आर्थिक समाचारका साथमा भुवन आचार्य, अब खेल समाचार।
वर्षाका कारण नेपाली राष्ट्रिय क्रिकेट टीम र पाहुना टोली जिम्बाब्वे ए बीचको T20 र एक दिवसीय सिरिजको खेल तालिका प्रभावित भएको छ। नेपाल क्रिकेट संघ क्यानले वर्षाका कारण नेपाल र जिम्बाब्वे ए बीचको खेल टस समेत नभई स्थगित भएपछि क्यानले नयाँ तालिका सार्वजनिक गर्दै पहिलो T20 खेल आइतबार हुने जनाएको हो। यस अघिको तालिकामा शुरूआतमा एक दिवसीय र त्यसपछि T20 हुने तालिका रहेकोमा अब भने नेपाल र जिम्बाब्वे ए बीच शुरूआतमा T20 सिरिज हुनेछ। महिला क्रिकेट टोलीका कप्तान रूबिना छेत्री र उपकप्तान सीता राणा मगर फेयर ब्रेक इन्भिटेशन प्रतियोगिता खेल्न शनिबार UAE प्रस्थान गरेका छन्। समानतामा अवसर नारा दिइएको प्रतियोगिता मे 15 चल्नेछ। हङकङ क्रिकेटसँग मिलेर आयोजना गरिएको प्रतियोगिताका सबै खेलहरू दुबईको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजना हुनेछन्। सीतालाई फेयर ब्रेकसम्म पुर्याउने अवसर क्वीन्स इन्भेस्ट प्रालीले व्यवस्थापन गरेको हो भने रूबिनालाई नेपाल क्रिकेट संघ क्यानले समन्वयन गरेको हो। यसअघि एसियाली क्रिकेट परिषद MCC को पहलमा श्रीलंकामा पालिङ स्पोर्ट्स क्लबबाट सन् 2013 श्रीलंकाको डिभिजन ए प्रतियोगिता खेलिसकेकी छिन्। उनीसँग रोशनी बोहराले 9 अघि सो मौका प्राप्त गरेका थिए। सीताको हकमा भने उनले पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमा क्लब क्रिकेटको अनुभव बटुल्ने अवसर पाएकी हुन्। फेयर ब्रेकमा रूबिनाले बर्मी आर्मी र सीताले टोन्डोर्सबाट खेल्दैछन्। प्रतियोगितामा 6 बनाइएको छ र त्यसमा विश्वका प्रमुख महिला स्टार खेलाड़ी खेलिरहेका छन्। नोभेम्बरमा UAEमा सम्पन्न T20 महिला विश्वकप एसिया छनौटमा नेपाल अर्को चरणमा पुग्न सफल रहे पनि 100 बनाउनुका साथै 6 लिँदै सीता प्लेयर अफ दि सिरिजमा चुनिन सफल भएकी थिइन्। नेपालले 2007 खेलको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितादेखि सीता निरन्तर खेल्दै आएकी छिन्। स्पेनिस क्लब रियल सोसिडाका मिडफिल्डर डेभिड सिल्भाले क्लबसँगको सम्झौता नवीकरण गरेका छन्। सोसिडाले स्पेनिस मिडफिल्डर सिल्भाले सम्झौता नवीकरण गरेको जनाएको छ। अब सिल्भा सन् 2023 सोसिडामा आबद्ध हुनेछन्। 36 सिल्भा सन् 2020 म्यान्चेस्टर सिटीबाट स्पेन आएका थिए। उनले सोसिडाका लागि 43 ला लिगामा 3 गोलको योगदान गरेका छन्।
गिरिशा उपाध्याय, खेल समाचारका साथमा अब मौसम। आज देशभर आंशिकदेखि सामान्य बदलिरही प्रदेश 1 मधेश प्रदेश बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 23 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15.5 डिग्री सेल्सियस, वर्षा 3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 93%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 देखि 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:45 भयो भने सूर्यास्त भरे साँझ 6:38 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। स्थानीय तहको निर्वाचनका उम्मेद्वारहरूलाई निर्वाचन आयोगद्वारा निर्वाचन चिन्ह प्रदान। देशभर गठबन्धनका आधिकारिक उम्मेद्वारलाई मात्र मतदान गर्न आह्वान गर्नेबारे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकमा छलफल। प्रमुख सत्तारूढ़ दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सातै प्रदेशमा आमसभा गर्ने। आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। श्रमिकहरूको अधिकारको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। कोरोना संक्रमणबाट प्रभावित पर्यटन क्षेत्रको पुनर्जागृतिका लागि सरकारलाई विशेष समितिद्वारा विभिन्न 18 सुझाव। र युक्रेन युद्धमा रूसले क्रूरता प्रदर्शन गरेको अमेरिकी विदेश मन्त्रालयको टिप्पणी। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। 8 अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।